हाम्रो खगोल हाम्रो खगोल हाम्रो खगोल
नमस्कार, यो कार्यक्रममा हाम्रो खगोल यहाँहरूको सामु सधैँ झैं आज पनि उपस्थित भएको छु। म बलराम उपाध्याय खकुरेल। आज विक्रम सम्बत 2078 साल मंगसिर महिनाको 10 गते शुक्रबार, चन्द्रमान अनुसार मार्गशीर्ष कृष्ण पक्षको सप्तमी तिथि, अश्लेषा नक्षत्र ऐन र योग, भद्राकरण आनन्दादि योगमा मृत्यु योग, चन्द्रमा कर्कट राशिमा। आज सूर्योदय बिहान 6:34 हुँदैछ भने सूर्यास्त बेलुका 5:07 हुनेछ। अब यसपछि हामी आज बिहानदेखि भोलि बिहानसम्म जन्मिने बालकहरूको नाम, ग्रह गोचरको आधारमा कुन नक्षत्रबाट राख्नुपर्छ भन्ने विषयको बारेमा यहाँहरूलाई जानकारी दिँदैछौ। ज्योतिष शास्त्र अनुसार आज बिहान 7:23 बिहान 10:41 जन्मिने बालकहरूको नाम अश्लेषा नक्षत्रको तेस्रो चरण डेबाट राख्नुपर्ने देखिन्छ। डेक कुमारी, डेकनाथ लगायतका नामहरू राख्न सकिन्छ। यसै बिहान 10:42 बेलुका 5 जन्मिने बालकहरूको नाम अश्लेषा नक्षत्रको चौथो चरण डोबाट राख्नुपर्ने हुन्छ। बेलुका 5:01 राति 11:12 जन्मिने बालबालिकाहरूको नाम मघा नक्षत्रको पहिलो चरण म अथवा माबाट राख्नुपर्छ। मन्दिरा, मदन कृष्ण लगायतका नामहरू हुन सक्छन् भने राति 11:13 भोलि बिहान 5:23 जन्मिने बालकहरूको नाम मघा नक्षत्रको दोस्रो चरण मीबाट राख्नुपर्छ। यी नामहरू हामीले नेपालको प्रामाणिक समय अनुसार तयार पारेको हुनाले देशको प्रामाणिक समय अनुसार जन्मिएका हिसाब गर्दा जन्मिएका बालकहरूको नाम यही नै नाम अक्षरबाट हुन्छन् भने स्थानीय समय अनुसार हेर्दा अथवा देशभन्दा बाहिरको हकमा भने यी नामहरू केही तलमाथि हुन सक्नेछन्। आज विशेष कामकाज तथा टाढाको यात्राका लागि पश्चिम अथवा उत्तरतर्फ नै आफ्ना सुरुका कदमहरू चालेर कार्यक्षेत्रमा प्रस्थान गर्नु राम्रो हुनेछ। र आजको राहुकालको समय बिहान 10:30 मध्याह 12:00 रहने भएको हुनाले यस अवधिभर आफ्ना महत्वपूर्ण कामकाजका शुभारम्भहरू नगर्नु नै राम्रो हुने देखिन्छ। यी त भए पञ्चाङ्ग लगायतका हाम्रा नियमित जानकारीहरू। यी जानकारीहरूपछि हामी ज्योतिष शास्त्रसँग सम्बन्धित विषयहरूको चर्चातर्फ लाग्दैछौ। मङ्सिर महिना विवाहको लागि उपयुक्त महिना पनि मानिने भएको हुनाले हामीले यी कार्यक्रमहरूमा विवाहसँग सम्बन्धित विचार गर्नै पर्ने ज्योतिषीय कुराहरू के हुन्छन् भन्ने विषयको बारेमा यहाँहरूलाई जानकारी दिँदैछौँ। कुनै पनि पुरुष या महिला अथवा कन्या अथवा कुमार बीचको विवाहको लागि सबैभन्दा पहिला ज्योतिष शास्त्रले ती व्यक्तिहरूका विभिन्न पक्षहरूलाई हेर्नु भनेर बताएको छ। जस्तो दुईटाको जीवन कत्तिको सफल हुन सक्दछ, दाम्पत्य जीवन कत्तिको सहज हुन सक्दछ र भइपरि आउन सक्ने समस्या केही हुन सक्दैनन् भन्ने लगायतका विषयहरूको विचार विवाहभन्दा पहिला नै गरिनुपर्दछ। कुनै पनि मानिसको जीवनमा असल साथीको त जरुरत अवश्य नै हुन्छ, चाहे त्यो श्रीमती या अन्य कोही नै किन नहोस्। अन्य व्यक्तिको असल साथ भन्दा पनि आफ्नै जीवनसाथीको साथ व्यक्तिको लागि महत्वपूर्ण पनि हुन्छ। ज्योतिषीय ग्रन्थहरूका आधारमा कुनै पनि व्यक्तिको जीवनसाथी कत्तिको अनुकूल र प्रतिकूल हुन्छन् अथवा हुन्छन् भन्ने कुरा थाहा पाउन सकिन्छ। आज हामी कस्तो अवस्थामा श्रीमान श्रीमती बीच मधुर सम्बन्ध र कस्तो अवस्थामा खराब सम्बन्ध हुन सक्छ त्यसको लागि ज्योतिष शास्त्रका के कस्ता तथ्यहरू रहेका छन् भन्ने विषयको बारेमा नै चर्चा गर्दैछौँ। ज्योतिष शास्त्र अनुसार महिला अथवा पुरुष हरेक मानिसको जन्म कुण्डलीको 7 स्थान जीवनसाथीको स्थान मानिन्छ। यही जीवनसाथीको स्थानबाट नै मानिसको वैवाहिक जीवन कत्तिको सुखद हुन्छ अथवा दुःखद हुन पुग्दछ भन्ने कुराको जानकारी लिने गरिन्छ। र यही 7 घरमा ग्रहहरूमध्ये पाप ग्रहहरू बसेका छन् अथवा पाप ग्रहहरूको यसमा दृष्टि परेका छन्, पाप ग्रहहरूको प्रभाव परेका छन् भने त्यसको अवस्थामा त्यस्ता व्यक्तिको वैवाहिक जीवन सहज हुने मानिँदैन, असहज हुन पुग्दछ र सम्बन्धमा पनि विभिन्न प्रकारका समस्याहरू आइरहन्छन्। 7 स्थानमा नै सूर्य आएर बसेको छ अथवा शुभ ग्रहको दृष्टि पनि परेको छ भने त्यस्तो मानिसको जीवनसाथी शिक्षित हुने, सुशील हुने, सुन्दर हुने, सबै कार्यमा निपुण हुन सक्ने क्षमता भएको हुने भन्ने ज्योतिष शास्त्रको मान्यता छ भने शुभ ग्रहको दृष्टि परेको छैन, पाप ग्रहले मात्र 7 भावमा दृष्टि दिएको छ भने त्यस्तो अवस्थामा चाहिँ वैवाहिक जीवन अलिक कष्टकर, अलिक दुःखदायी हुन सक्ने हुन्छ। मानिसको जन्मकुण्डलीको 1, 2, 3, 4, 7, 8, 12 स्थानमा मंगल ग्रह बसेमा पनि त्यसले मांगलिक योगको निर्माण गर्दछ जसका कारण विवाहमा ढिलाइ हुने, विवाहपछिको सम्बन्धमा पनि विभिन्न प्रकारका टकरावहरू आइरहने, जीवनसाथीको स्वास्थ्यमा समस्या अथवा क्रूर मंगल भएमा जीवनसाथीको मृत्यु समेत हुन सक्छ भन्ने पनि मान्यता छ। यसका साथै 7 भावमा अशुभ ग्रह या क्रूर ग्रह जस्तै शनि, राहु, केतु, मंगल यी ग्रहहरू बसेका छन् अथवा यिनीहरूको दृष्टि मात्रै परेको छ भने पनि त्यस्तो अवस्थामा वैवाहिक जीवन चाहिँ अलिक कष्टकर र असहज नै हुन पुग्दछ। राहु, सूर्य र शनि अलग अलग बनाउने ग्रह हुन्, यिनीहरूले जोडाउन भन्दा पनि छुटाउनलाई मद्दत गर्ने गर्दछन् र यिनीहरूको कुण्डलीको सातौँ अथवा दोस्रो स्थानमा बसेका छन् अथवा सातौँ अथवा दोस्रो स्थानमा दृष्टि दिएका छन् भने पनि यिनीहरूले शुभफलभन्दा पनि विपरीत फलहरू दिएर अलिकति असहज जीवन बनाउन गर्दछन्। राहु ग्रह एक्लै सातौँ भावमा र शनि ग्रह पाँचौँ भावमा बसेका छन् भने त्यस्तो व्यक्तिको दाम्पत्य जीवन त निकै कष्टकर नै हुन्छ। शनि ग्रह लग्नेश नभएको र उच्चको बृहस्पतिले सप्तम भावलाई नदेखेमा सम्बन्ध विच्छेद हुन सक्ने अवस्थाहरू पनि प्रबल रहन्छ भन्ने ज्योतिष शास्त्रले बताएको छ। यस्ता योगहरूमा वैवाहिक जीवन सुखद हुने योगहरू पनि धेरै छन्। यी अहिले हामीले जति चर्चा गर्यौँ यी वैवाहिक जीवन दुःखद हुन सक्ने अवस्थाहरू हुन सक्छन्। यसका साथसाथै जस्तै महिला अथवा पुरुषको कुण्डलीमा सातौँ भावको मालिकको नवमेषसँग सम्बन्ध छ अथवा नवमेष ग्रहसँग अथवा केन्द्र त्रिकोणमा सम्बन्ध छ भने त्यस्तो अवस्थामा त्यस्ता व्यक्तिको वैवाहिक जीवन सुखद हुन पुग्दछ। अझै बुध, बृहस्पति तथा शुक्र मध्ये कोही उच्च अथवा स्वगृही भएका छन् भने त्यसले पनि वैवाहिक जीवन निकै राम्रो र अरूका लागि पनि निकै प्रेरणादायी र लोभ लाग्दो भन्ने गर्दछ। श्रीमान अथवा श्रीमती मध्ये एकजनाको मात्रै भए पनि कुण्डलीमा पञ्चमहापुरुष योग मध्ये एउटा मात्रै योग बनेको छ, हुन त सबै बनेका छन् भने अझै राम्रो, तर पनि एउटा मात्रै बनेको छ भने पनि त्यसले दाम्पत्य जीवनलाई सुखद नै बनाउँछ। यसका साथसाथै कुण्डलीको सातौँ भावको मालिक उच्चको भएर लग्नेश ग्रहको साथमा कुनै पनि केन्द्र अथवा त्रिकोणमा बसेको छ भने पनि त्यसले वैवाहिक जीवनलाई सुखद नै बनाउने गर्दछ। त्यसकारण कुनै पनि श्रीमान श्रीमती बीचको सम्बन्धमा उतार चढाव आइरहन्छ भने त्यसको लागि सबैभन्दा पहिला जन्म कुण्डली योग्य ज्योतिषविदलाई देखाउनु पर्दछ। कतै कुण्डलीमै भएका ग्रहहरूको आधारले मात्रै त समस्या परेको छैन, हुन त कुण्डलीको ग्रहहरूको पनि प्रभाव हुन्छन् र साथसाथै हाम्रो वर अथवा कन्या, श्रीमान अथवा श्रीमती कस्तो सामाजिक पृष्ठभूमिबाट आएका छन् त्यसले पनि निकै प्रभाव त पार्दछ। तर ज्योतिष शास्त्रले चाहिँ मुख्य गरेर गुण लगायतका ज्योतिषीय कारणहरू नै बताउने गर्दछ। श्रीमान अथवा श्रीमती दुवैको जन्मकुण्डली अनुसार विभिन्न गुण तथा दोषहरू हेरेर मात्रै समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भन्ने कुराहरू ज्योतिषका ज्ञाताहरूले बताउन सक्दछन्। विवाहमा गुण मिलान नगरी विवाह गर्ने विवाहित जोडीहरूको जीवनमा यस्तै दुर्योगहरू भएको रहेछ भने त्यस्तो अवस्थामा कुण्डली मिलान नगरी विवाह गरेको भए पनि अथवा कुण्डली मिलान गरेर गरेको भए तापनि त्यस्तो अवस्थामा समस्या त भोग्नै पर्छ। त्यस्ता कयौँ उदाहरणहरू हामीहरूसँग छन् नै। त्यसकारणले कुनै पनि व्यक्तिको वैवाहिक जीवन सुखद होस् भन्नका लागि विवाह गर्नुभन्दा अगाडि नै योग्य ज्योतिषविदलाई देखिना कुण्डली देखाएर त्यसका केही निराकरणका उपायहरू हुन सक्छन् भने त्यसका उपायहरू अवलम्बन गर्नु राम्रो हुन्छ। यदि त्यस्तो हुन सकेन भने पनि विवाह भइसकेको अवस्था छ भनेदेखि पनि विवाह भइसकेपछि पनि त्यसका बारेमा के गर्न सकिन्छ, समाधानका पाटोहरू पनि गर्न सकिन्छ। त्यसैले योग्य ज्योतिषविदलाई कुण्डली देखाउनु नै राम्रो हुन्छ। विवाह बन्धन बाँधिएका जोडीले आफ्नो भविष्यलाई अझै सुखद बनाउनको लागि पनि यस्ता उपायहरू गर्नु उपयुक्त हुने गर्दछ भन्ने यिनै विषयहरूको साथसाथै आजको कार्यक्रमबाट म बलराम उपाध्याय खकुरेल पनि बिदा चाहन्छु। हस्त, नमस्कार।